الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإنك لعلى خلق عظيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. گزشتہ دو دنوں سے اخلاق حمیدہ کے بارے میں گفتگو چل رہی ہے. جس طرح درخت اپنے پھل سے پہچانا جاتا ہے، انسان بھی اپنے اخلاق سے پہچانا جاتا ہے. جس درخت کا پھل میٹھا ہو، اچھا ہو، سب لوگ اسے پسند کرتے ہیں، اسی طرح جس انسان کے اخلاق اچھے ہوں، سب لوگ اس کو پسند کرتے ہیں. اچھے اخلاق کا مطلب یہ ہوتا ہے کہ اس کے ساتھ جو انسان رہن سہن رکھے، اس کا دل خوش ہو، اس کو تکلیف نہ کوئی پہنچے. چنانچہ اچھے اخلاق کا سب سے پہلا نقطہ کہ وہ آدمی کسی کے دل کو رنجیدہ نہیں کرتا. شریعت کی حدود میں رہتے ہوئے وہ انسان کسی کے دل آزاری نہیں کرتا. دل آزاری یعنی کسی کا دل دکھانا اللہ تعالیٰ کو بہت ناپسند ہے، بہت ناپسند ہے. اور جب انسان بگڑ جاتا ہے تو وہ دوسروں کے دل دکھا کے خوش ہوتا ہے، دوسروں کو پریشان کر کے خوش ہوتا ہے. اور جب انسان کو اچھے اخلاق نصیب ہوتے ہیں تو وہ دوسروں کو خوش کر لیتا ہے، اپنے اوپر پریشانی اٹھا لیتا ہے. اس کو ایثار کہتے ہیں. وَيُؤْثِرُونَ عَلَىٰ أَنفُسِهِمْ وَلَوْ كَانَ بِهِمْ خَصَاصَةٌ کہ وہ لوگ دوسروں پر ایثار کرتے ہیں حالانکہ وہ اس بات کے خود بھی محتاج ہوتے ہیں. ایک مرتبہ نبی علیہ السلام کی خدمت میں ایک عربی آئے باہر سے. اب ان کو مہمان ٹھہرانا تھا تو نبی علیہ السلام نے صحابہ سے فرمایا کہ کون ہے جو اسے اپنے گھر میں مہمان ٹھہرائے. ایک صحابی کہنے لگے اللہ کے نبی میں لے کے جاتا ہوں. چنانچہ وہ ان کو لے کر گئے گھر، جا کر کہا کہ بھائی میں ایک مہمان کو گھر لایا ہوں. گھر والوں نے کہا کہ ایک آدمی کا کھانا ہے، وہ آپ کھائیں، بچے کھائیں یا مہمان کھائیں. اب میاں بیوی دونوں سوچنے لگے کہ یہ تو مہمان ہے، ہم کیسے کریں. خاوند نے کہا میرا تو گزارا ہو جائے، بچوں کا کیا کریں. اس نے کہا بچوں کو پھر میں بہلا کے سلا دوں گی، مہمان کو کھانا کھلا دیتے ہیں. نتیجہ کیا ہوا کہ بچوں کو تو بہلا کے سلا دیا گیا اور مہمان کے لیے کھانا تیار کر دیا گیا. اب میاں بیوی نے آپس میں یہ مشورہ کیا کہ ہم ایسے کریں گے کہ جب مہمان کے سامنے کھانا رکھ لیا جائے گا تو بیوی چراغ کو ٹھیک کرنے کے بہانے اس کو بجھا دے گی تو اندھیرا ہو جائے گا، उस अंधेरे की वजह से मेहमान को क्या पता कि मेजबान खा भी रहा है या नहीं खा रहा। तो मेजबान ने कहा कि मैं वैसे ही साथ बैठा रहूंगा, पानी पी लूंगा, हाथ को ऐसे हरकत दे लूंगा कि दूसरे बंदे को ये महसूस हो कि मैं भी खाना खा रहा हूं। तो मेहमान पेट भर के खा लिया, चुनाचे ऐसे ही हुआ। मेहमान के सामने खाना रखा गया, बीवी ने चिराग ठीक करने के बहाने बुझा दिया और खाविंद तो वैसे ही बैठा रहा, कभी हाथ इस तरह आगे करता जैसे लुकमा तोड़ रहा हो और मुंह तक ले जा रहा हो, लेकिन हकीकत में वो खा नहीं रहा था। मेहमान ने पेट भर के खा लिया, उसके बाद रोशनी जला दी गई। अब हालांकि वो ज्यादा मुस्तहिक थे कि वो खाना खुद खाते, लेकिन इसको ईसार कहते हैं कि दूसरे की खातिर कुर्बानी करना। चुनाचे एक मरतबा सैयदना हसन और हुसैन रज़ी अल्लाह ताला अन्हुमा दोनों बीमार हो गए। बुखार काफी देर तक, कई दिनों तक रहा, उतरता ही नहीं था। जब दोनों शहजादे इतने बीमार, तो सैयद फातिमा ज़हरा रज़ी अल्लाह ताला अन्हा ने और हज़रत अल्लाह ने एक नज़र मानी, मन्नत मानी कि दोनों बच्चे ठीक हो गए तो हम 3 दिन रोजा रखेंगे। माँ बाप की शफकत होती है, उनसे बच्चों का दुख देखा नहीं जाता। अल्लाह ताला की शान के अल्लाह ने सेहत अता फरमा दी। अब रोजे रखे, पहले दिन जो रोजा रखा, दिन में हजरत रजी अल्लाह ताला ने कुछ काम किया और जो कुछ बचा तो उससे कुछ खाना बनाया गया। जब इफ्तारी का वक्त आया तो दरवाजे पे दस्तक हुई, पूछा कौन? कहने लगा मैं एक मिस्कीन हूँ, बहुत भूखा हूँ और मैं इसलिए इस दरवाजे पे आया हूँ कि मुझे कुछ ना कुछ मिलेगा। आपस में मशवरा करके हज़रत अली रजी अल्लाह तआला अन्हु और सैयदा फातिमा ज़हरा रजी अल्लाह तआला अन्हा ने अपना खाना उठा कर उसे दे दिया, खुद पानी से इफ्तार कर लिया। अब दूसरा रोज़ा फिर पानी से रख लिया। दिन में हजरत इल्लानों ने फिर काम किया, फिर इतना कुछ बचा के खाना बना। जब इफ्तारी का वक्त करीब आया तो दरवाजे पे दस्तक हुई, पूछा कौन है? कहने लगे मैं यतीम मदीना हूँ, इसलिए आया हूँ कि मुझे कुछ खाने को मिल जाएगा। वो उसको दे दिया, फिर पानी से रोज़ा इफ्तार किया और रात को पानी से ही रख लिया। जब तीसरा दिन हुआ और फिर कुछ दिन में मेहनत करके कुछ कमाया कि खाना बने, खाना बनाया, तो इफ्तारी का वक्त हुआ तो एक आदमी आया कि मैं असीर हूँ और इसलिए आया हूँ कि मुझे कुछ मिल जाए, मैं भूखा हूँ, अपना खाना उसको दे दिया। अल्लाह रब्बुल इज्जत को ये कुर्बानी इतनी पसंद आई कि अल्लाह रब्बुल इज्जत ने कुरान मजीद में इसका तज़किरा फरमाया, وَيُطْعِمُونَ الطَّعَامَ عَلَىٰ حُبِّهِ مِسْكِينًا وَيَتِيمًا وَأَسِيرًا۔ اب بتائیے کہ یہ عمل کتنا اللہ کو پسند آیا، قیامت تک قرآن پڑھا جائے گا اور اس کے تذکرے ان کے ایثار کے، قربانی کے قرآن میں یاد آتے رہیں۔ اللہ والوں کی تو یہ نشانی ہوتی ہے کہ وہ اپنی تکلیف اٹھا کر دوسروں کو سکھ پہنچاتے ہیں، और हमारा ये हाल है कि हम अपने मजे लेने की खातिर दूसरों को दुख पहुंचाते हैं। इसलिए दुखी की आह से डरना चाहिए। कई लोगों को देखा परेशान फिर रहे होते हैं, हालांकि उन्होंने किसी को सताया होता है, किसी का दिल दुखाया होता है, वो भूल जाते हैं फिर उस वक्त को। जब भुगतना पड़ता है तो फिर बाद में रोते फिरते हैं। अल खल्क अयालुल्लाह, हदीस पाक में आते हैं मखलूक अल्लाह ताला की अयाल है, अल्लाह का कुंबा है। अब अगर किसी के कुंबे का ख्याल रखा जाए तो वो आदमी कितना खुश होता है। तो हमें भी अल्लाह की मखलूक पर मेहरबान और शफीक होना चाहिए। चुनाचे हदीस पाक में फरमाया इरहमू मन फिल अर्ध यरहमुक मन फिल समा, जो जमीन में है तुम उन पर रहम खाओगे तो जो आसमानों में है वो तुम्हारे ऊपर रहम खाएगा। اللہ کے بندوں کو سکھ پہنچانا. ابراہیم آدم رحمۃ اللہ علیہ کا واقعہ بہت مشہور ہے. بادشاہ کے وقت کے ایک رات آنکھ کھلی تو دیکھا کہ بڑا نور ہے اور دو بندے بیٹھے کچھ لکھ رہے ہیں. یہ ایک بندہ بیٹھا کچھ لکھ رہا ہے, پوچھا کہ کون ہے؟ اس نے کہا میں فرشتہ ہوں. کیا لکھ رہے ہیں؟ اس نے کہا میں ان بندوں کے نام لکھ رہا ہوں جن کو اللہ سے محبت ہے. ان کا اچھا میرا نام ہے, ان کا دیکھ لو. جب فہرست دیکھی تو ان کا نام کوئی نہیں تھا. ان کا نام نہیں تھا ان لوگوں میں جو اللہ رب العزت سے محبت کرتے ہیں. تو جب کئی نام آیا تو یہ کہنے لگے اچھا پھر ایسے کریں کہ میرا نام وہاں لکھ لیں جو اللہ کی مخلوق سے محبت کرتے ہیں. اس نے کہا بہت اچھا. اس کے بعد وہ چلا گیا. بات آئی گئی ہو گئی. کہتے ہیں کچھ عرصے کے بعد دوبارہ اسی طرح سوئے ہوئے تھے, پھر آنکھ کھلی, دیکھا کہ روشنی ہے اور کوئی بیٹھا ہوا لکھ رہا ہے. پوچھا کون؟ بتایا کہ فرشتہ ہوں. کیا لکھ رہے ہیں؟ وہ کہنے لگے کہ میں ان لوگوں کے نام لکھ رہا ہوں جن سے اللہ رب العزت محبت کرتے ہیں. یہ تو میرا نام ہے. جب دیکھا تو پہلے نمبر پر انہیں کا نام لکھا ہوا. یعنی جو اللہ کے بندوں سے محبت کرتے ہیں اللہ رب العزت ان بندوں سے محبت کرتے ہیں. تو مقصد کیا ہے ساری بات کا؟ کہ ہم دوسروں کو خوشی پہنچائیں, سکھ پہنچائیں, آرام پہنچائیں, دوسروں کی غلطیوں کو معاف کرنا سیکھیں. توبہ. دوسروں کو تو ہم ایسے تولتے ہیں کہ سوئی کے ناکے میں سے گزارتے ہیں, اور اپنے لیے کہتے ہیں کہ جی اللہ بن حساب کتاب جنت داخل کر دے. اپنے لیے بن حساب کتاب جنت داخل کر دے, اور جب دوسرے کی باری آتی ہے تو اس کو سوئی کے ناکے میں سے گزارتے ہیں. ایسے تولتے ہیں اس کو. تو دوسرے بھی انسان ہیں, ان سے بھی غلطی ہو سکتی ہے, ان سے بھی بھول ہو سکتی ہے. تو اس لیے اس بات کی ضرورت ہے کہ ہم دوسروں کی غلطیوں کو معاف کرنا سیکھیں. کتنی عجیب بات ہے کہ انسان کو دوسروں کے عیوب کا شک ہوتا ہے, یہ دوسروں سے نفرت کرنے لگ جاتا ہے, جبکہ اپنے عیبوں کا یقین ہوتا ہے پھر بھی اپنے نفس سے محبت کرتا ہے. بجلی نہ بنے. آپ نے سنا ہے نا کہ بجلی کے بارے میں کہا جاتا ہے کہ یہ پہلی غلطی معاف نہیں کرتی, اور کئی لوگ واقعی بجلی کی طرح ہی ہوتے, پہلی غلطی معاف نہیں کرتے. بس ان کے ہاتھ میں کسی کا ویک پوائنٹ آ جائے یا کسی کا عیب ان کے سامنے آ جائے, بس ان کا جی چاہتا ہے اس کو تو زندہ ہی نہ رہنے دیں. یہ تو شکر ہے کہ اللہ رب العزت نے زندگی موت کا معاملہ اپنے ہاتھ میں رکھا ہے, رزق کا معاملہ اپنے ہاتھ میں رکھا ہے. اگر بندوں کے ہاتھ میں ہوتا تو یہ تو ایک گھوٹ پانی نہ دیتے پینے کے لیے. تو ماحول معاشرے میں ہم نے سب نے مل کے رہنا ہوتا ہے, اور مل کے رہنے کا کیا مطلب؟ ایک دوسرے کی غلطیوں کو معاف کر دینا, کوتاہیوں سے درگزر کر دینا, ایک دوسروں کے عیبوں کی پردہ پوشی کرنا. یہ جو ہوتا ہے نا کسی کا دل خوش کرنا, یہ اللہ رب العزت کو اتنا پسند ہے, اتنا پسند ہے کہ اس پر اللہ تعالیٰ بہت اجر عطا فرماتے ہیں. چنانچہ بعض روایات میں آتا ہے کہ جس نے کسی مومن کے دل کو خوش کیا اللہ تعالیٰ اس خوشی سے ایک فرشتے کو پیدا کرتے ہیں, اور وہ فرشتہ قیامت تک اللہ رب العزت کا ذکر کرتا ہے, اور اس ذکر کا ثواب بندے کے نام اعمال میں لکھا جاتا ہے. تو یہ کوئی معمولی بات نہیں ہے, اللہ تعالیٰ کے ہاں اس کا بڑا درجہ ہے. کسی کا دل خوش کرنا. کتابوں میں تو یہاں تک لکھا ہے کہ ایک عورت تھی جو بہت ہی گناہگار اور خطاکار تھی, جا जा रही थी तो उसने रास्ते में कुत्ते को देखा कि वो प्यासा है और प्यास की वजह से उसकी जुबान निकली हुई है। इस औरत ने चाहा कि मैं कुत्ते को पानी पिलाऊं, तो उसके लिए कोई इंतजाम नहीं था। करीब इसे कुआं नजर आया जिसका पानी नीचे था, तो इसने अपने दुपट्टे से अपना जूता बांधा और जूते के अंदर पानी भर भर के दो चार दफा इसने कुत्ते के मुंह में डाला। जब कुत्ते ने पानी पिया तो उसने खुशी से आवाज निकाली। जैसे ही खुशी की आवाज निकली, अल्लाह ने इस औरत के पीछे सब गुनाहों को माफ कर दिया। तो अगर कुत्ते को खुश करने पर अल्लाह पिछले गुनाहों को माफ कर देते हैं, तो जो किसी अल्लाह के बंदे का दिल खुश करे और किसी की दुआएं दे। इसलिए हमारे बुजुर्ग थे, उनके पास कोई आता ना, बड़ी परेशानी है, बड़ी, वो कहते थे जा किसी गरीब की दुआएं लो, जाओ किसी गरीब की दुआएं लो। कोई आके कहता जी मैं बड़ा मुसीबत में हूं, मैं बड़ा सलाम, कहते जाओ किसी दुखी आदमी की जो है ना दुआएं लो। आज तो इन चीजों पर नजर ही नहीं की जाती, देखता ही नहीं कोई कि हमें भी किसी की दुआ चाहिए, हमें भी किसी का दिल खुश करना है। परवाह ही नहीं होती, लोगों के हकूक गसब करते हैं, परवाह नहीं। यूं समझते हैं कि जैसे मक्खी बैठी थी उड़ा दी। हज़रत सुलेमान अलैहिस्सलाम तशरीफ ले जा रहे थे, लश्कर के रास्ते में कुछ चींटियां थी, वो चींटियां ऐसी जगह पर थी कि लश्कर अगर आता तो ये चींटियां उनके पांव के नीचे आ जाती। उनमें से एक चींटी जो थी ना, उसने दूसरी चींटियों को कहा या ये तहन्नम लुदखुलू मसाकिनकुम, ऐ चींटियों सुलेमान अलैहिस्सलाम का लश्कर आ रहा है, इसलिए तुम किसी दिल के अंदर चली जाओ, किसी सुराख में चली जाओ, वरना तुम उनके पांव के नीचे आके कुचल दी जाओगी। फतबस्समा बाहिकम मिन कौलिहा, अल्लाह ताला को उस चींटी की खैर खाही जो उसने दूसरियों के साथ की इतनी पसंद आई कि इस वाक़े का तज़किरा कुरान मजीद में किया और एक सूरत का नाम अन्नमल चींटी के ऊपर रखा। इन सूरत का नाम अन्नमल चींटी। तो अगर एक चींटी खैर खाही दूसरी चींटियों की करती है, वो चीज अल्लाह को पसंद आई, अल्लाह ने उसे कुरान का हिस्सा बना दिया। तो अगर कोई इंसान दूसरे इंसान की खैर खाही करेगा तो अल्लाह को कितना पसंद आए। हत्तुल वसा कोशिश ही होनी चाहिए कि दूसरों को इंसान खुश रखे। इसलिए तीन बातें याद रखना, अगर किसी का दिल खुश नहीं कर सकते तो किसी का दिल दुखी भी ना करना। किसी की तारीफ नहीं कर सकते तो किसी की गिबत भी ना करना। तो ये चीज अल्लाह ताला को बहुत पसंद है कि एक बंदा दूसरे बंदे के साथ अच्छे अखलाक की जिंदगी गुजारे। इसलिए हदीस पाक में आता है कि जो आदमी किसी की मदद के लिए कदम उठाता है उसको 10 साल के नफली एतकाफ का सवाब अता कर दिया जाता है। यानी हदीस पाक में आता है कि जो किसी की परेशानी दूर करने के लिए उसके साथ चला, काम हो या ना हो, इसका तस्करा नहीं है। ये नहीं है कि काम हो गया तो सवाब मिलेगा, नहीं हुआ तो नहीं होगा, ना ना। अजीब बात यह कि इसका तस्करा ही नहीं है। तज़किरा यह है कि जो आदमी किसी की परेशानी दूर करने के लिए उसके साथ चला, बस ये चल पड़ा, अल्लाह रब्बुल इज्जत 10 साल के नज़रिए तक आपका सवाब था। तो ये चीज अल्लाह ताला को इतनी पसंद है। मुझे ये बताएं कि हमें दुनिया में फरिश्ते मिलेंगे रहने के लिए, हमें इंसान ही मिलेंगे। तो जब इंसान ही है तो फिर हमें चाहिए कि दरगुजर करना सीखे, एक दूसरे की गलती को माफ करना सीखे। एक दूसरे के साथ मिलजुल के रहना सीखे। फारसी का शेर है, शमीदम के मर्दान राह खुदा, दिले दुश्मना हम न कर दंद तंग, सुरा कै मुयस्तर शबद ई मकाम के पास दोस्तां हस्त तय कर। कि मैंने सुना है कि अल्लाह वाले वो तो गैरों के दिलों को भी दुख नहीं दिया करते, तुझे ये मकाम कहाँ से नसीब हुआ, तू अपनों के साथ बरफरे पैकार है, अपनों से जंग है, अपनों से जंग। तो इंसान जब दूसरों की गलतियों को माफ फरमा देता है, अल्लाह रब्बुल इज्जत फिर उसके साथ दरगुजर का मामला करते हैं। अच्छे अखलाक, नबी अलैहिस्सलाम के ये अखलाक थे। आप का तो ये मामला था कि एक बुढ़िया जा रही है सर पे कुछ सामान लेके, तो पूछा कि अम्मा कहाँ जा रही हैं? कहने लगी, मैंने सुना है एक आदमी है जिसने नबूवत का दावा किया है, हमारे मबूदों को बुरा कहता है, तो मैं मदीना मक्का छोड़ के जा रही हूँ कि कहीं उसकी आवाज़ उसकी बात मेरे कानों में ना पड़ जाए। मैंने सुना है कि वो बड़ा कोई जादूगर है और जो उसकी बात सुनता है वो उसी की बात मान लेता है। मैं सारी उम्र अपने बाप दादा के दीन पे रही हूँ, मैं अब चाहती हूँ कि शहर ही छोड़ के चली जाऊँ, कहीं बाहर जा के रह लूँगी। अल्लाह के महबूब फरमाते हैं कि अच्छा फिर अपना सामान मुझे दे दें, मैं आपको सामान बाहर पहुंचा देता। आपने उसका बोझ सर पे उठा लिया और उसके साथ चल पड़े, और वो बुढ़िया रास्ते में नसीहत करती जा रही है कि देखना तू उस बंदे की बात ना मानना, उसके पास कभी ना जाना, बाप बाप के दीन को ना छोड़ना, और लात और मनात की पूजा जो है ना उसको ना छोड़ना। और आप खामोश, जिस जगह वहां पहुंचे उसका सामान उतारा वापस आने लगे, तो वो बुढ़िया कहती है कि नौजवान बच्चा तू तो बड़ा ही अच्छा है, तू जरा अपना नाम तो बता, मैं कभी अगर मक्का आई तो मैं तुझे आके जरूर मिला करूंगी। जब उसने पूछा तो उस वक्त बताया कि अम्मा जिसको अब तक आप बुरा भला कहती रही हैं वही मेरा नाम मोहम्मद है। वो कहने लगी, अच्छा अगर आप अल्लाह के रसूल हैं तो बस फिर मैं अभी कलमा पढ़ती हूँ और तस्दीक करती हूँ कि आप अल्लाह के कलमा पढ़ के मुसलमान। ये अच्छे अखलाक कहलाते हैं कि दूसरों के दिल को जीत ले बंदा। ये नहीं होता कि इंसान बिच्छू की तरह जो पास आए उसे डंक मारे, भेड़ की तरह जिस जगह बैठे उसी को नुकसान पहुंचाए। न भेड़ की तरह बने न बिच्छू की तरह बने, हम इंसान बन के जिंदगी गुजार, नेकी पर जिंदगी गुजारने की कोशिश करें, अल्लाह के बंदों को सुख पहुंचाने की कोशिश करें। और जब हम अल्लाह के बंदों को सुख पहुंचाएंगे तो अल्लाह ताला तो फरमा रहे हैं कि अगर तुम जमीन वालों पर रहम करोगे, यरहम का मन फिस समा, जो आसमान वाला है वो फिर तुम पर रहम फरमाए। तो इसलिए इस चीज को जहन में रखें, इस चीज को जहन में रखें कि दूसरों के दिल को खुश करें, हर मुमकिन कोशिश हो कि दूसरे हमारी वजह से राहत पाए, हम अपने पे तकलीफ उठा लें दूसरों को पहुंचा लें। صحابہ رضی اللہ تعالیٰ عنہ کا یہ حال تھا کہ ایک مرتبہ حضرت عمر رضی اللہ عنہ تشریف لائے تو دیکھا کہ حضرت ابوبکر صدیق رضی اللہ عنہ کے پاس ایک رجسٹر رکھا ہوا ہے اور اس میں نام لکھا ہوا ہے کہ فلاں معذور ہے، فلاں بوڑھا ہے، فلاں فلاں ہے، ان کا یہ یہ کام کرنا ہے، اور آگے جس جس کے ذمے وہ کام لگا ہوا تھا ان کا نام لکھا ہوا ہے. ایک جگہ ایک بڑھیا کا نام لکھا ہوا تھا کہ یہ بیوہ ہے، بڑھیا ہے، اس کا خدمت کرنے والا کوئی نہیں، اور آگے کسی کا نام بھی کوئی نہیں لکھا ہوا تھا. حضرت عمر رضی اللہ عنہ نے جب یہ سنا پڑھا تو آپ نے دل میں نیت کر لی کہ چلو اس کے گھر کا کام کاج میں کر لوں، اس کے گھر کا کام کاج میں کروں. چنانچہ آپ نے اس کا نام دیکھ لیا کس محلے میں، کس گلی میں ہے. چنانچہ رات ہوئی نہ صبح ہوئی تو آپ اس کے گھر گئے کہ بھائی میں اس کا پانی بھر دوں، گھر میں جھاڑو دے دوں. تو پتہ چلا کہ جی اس کے گھر تو پانی بھی بھرا ہوا ہے، جھاڑو بھی دیا ہوا ہے. بڑے حیران ہوئے، بوڑھی اماں سے پوچھا کہ یہ کون؟ انہوں نے کہا جی رات کو کوئی آتا ہے تو میں دروازہ کھولتی ہوں تو وہ جھاڑو دے جاتا ہے، پانی بھر کے چلا جاتا ہے. اچھا، اگلے دن تہجد پڑھ کے پہنچ گئے. جب تہجد پڑھ کے پہنچے تو دیکھا پھر جھاڑو دیا ہوا ہے، پانی بھرا ہوا ہے. وہ بھی پھر عمر بن خطاب سے کہنے لگے اچھا. اب تیسرے دن انہوں نے عشاء کی نماز پڑھی اور وہاں جا کے بیٹھ گئے راستے میں، کہنے لگے اب دیکھتا ہوں کون آتا ہے. جب رات گہری ہو گئی، اندھیرا ہو گیا، ہر طرف خاموشی، لوگ سو گئے، اس وقت کیا دیکھتے ہیں کہ کوئی آدمی آ رہا ہے، اوپر چادر لی ہوئی ہے اور ننگے پاؤں آہستہ آہستہ چلتے ہیں، جوتے بھی نہیں ہیں. جب یہ دیکھا تو حضرت عمر رضی اللہ عنہ اٹھے اور کہنے لگے من انت، تو کون ہے؟ تو آگے سے ابوبکر صدیق رضی اللہ عنہ نے جواب دیا کہ میں امیر المومنین ابوبکر صدیق ہوں. بحران امیر المومنین، آپ رات کے وقت، آپ کے تو پاؤں میں جوتے بھی نہیں ہیں. فرمانے لگے ہاں میں نے جوتے اس لیے اتار دیے، ایسا نہ ہو میرے جوتوں کی آواز کی وجہ سے کسی کی نیند نہ کھل جائے، میرے جوتوں کی آواز کی وجہ سے کسی بندے، کسی سوئے ہوئے کی نیند نہ کھل جائے، میں نے جوتے بھی اتارے. یہ ہوتے ہیں اچھے اخلاق. آج ایسے اخلاق کا تو ہم تصور بھی نہیں کر سکتے. حضرت عبداللہ ابن عباس رضی اللہ عنہ کا ایک واقعہ ہے کہ ایک مرتبہ عصر کی نماز کا وقت ہو گیا اور قریب تھا کہ اقامت کہی جاتی، نماز کھڑی ہو جاتی، کہ جب لوگ کھڑے ہونے لگے تو یوں محسوس ہوا کہ کسی کا وضو ٹوٹ گیا، یوں محسوس ہوا. اب صاف ظاہر ہے کہ بھائی باقی لوگ صفوں میں کھڑے ہوتے اور جس کا وضو ٹوٹ گیا وہ جا کے وضو کرتا. عبداللہ بن عباس رضی اللہ عنہ آگے بڑھے اور کہنے لگے اللہ کے محبوب، اگر اجازت ہو تو ہم سب دوبارہ نہ وضو کر کے آئیں. آپ نے فرمایا بہت اچھا. سب لوگ گئے دوبارہ وضو کر کے آئے تاکہ جس کا وضو ٹوٹتا اس کو شرمندگی نہ اٹھانی پڑے. تو یہ تھے اچھے اخلاق، اور نبی علیہ الصلوۃ والسلام نے اس کا درس دیا اچھے اخلاق. اس لیے حدیث پاک میں آتا ہے اکمل المؤمنین ایمانا احسنہم خلقا، ایمان والوں میں سے سب سے کامل مومن وہ ہے جس کے اخلاق اچھے ہیں. تو بھائی اپنے اندر اچھے اخلاق پیدا کرنے کی ہم کوشش کریں، اپنے آپ کو دیکھیں ہم کہ ہمارے اندر انسانوں والی عادات ہیں یا حیوانوں والی عادات ہیں. اپنے بارے میں دل سے گواہی مانگے، دل وہ گواہ ہے جو کبھی رشوت قبول نہیں کرتا، ہمیشہ سچی گواہی دیتا، ہمیشہ سچی گواہی دیتا. ہم لوگ چھوٹے تھے تو ایک مرتبہ ہم دیہات میں گئے، ہمارا ایک دوست تھا، کلاس فیلو تھا، اس نے ہمیں دعوت دی تھی کہ گرمی کی چھٹیوں میں آپ ہمارے پاس آنا. ہم نے دیہات کبھی دیکھا نہیں تھا، یہ وہ عمر تھی کہ ہمیں یہ بھی نہیں پتا تھا کہ گندم کا پودا ہوتا ہے یا گندم کا درخت ہوتا ہے، اتنی بھی سمجھ نہیں تھی، چھوٹے سے تھے. اس نے جو کہ دعوت دی تھی تو اس کی دعوت پر پھر ہم اپنے بھائی جان کے ساتھ گئے. وہاں خیر پہلی دفعہ ہم نے بیاہ دیکھا, ان کی زمینیں دیکھی, ایک بات کی سمجھ میں آئی کہ جدھر جاتے وہاں کھیتوں میں نا یہ جو گوبر ہوتا ہے گائے بھینس بکری ان کا, اس کے ڈھیر لگے ہوئے. اب ہماری تو سمجھ سے باہر کہ بھائی یہ گندگی کا ڈھیر کیوں پڑا ہوا ہے خشک. ہمارا دل کرتا کہ اس کو اٹھا کے پھینک کیوں نہیں دیتے گئی. تو میں نے ایک کسان سے پوچھا کہ بھائی یہ گندگی کا ڈھیر کیوں پڑا ہوتا ہے, اس کو پھینک کیوں نہیں دیتے. اس نے کہا بیٹا یہ تمہاری نظر میں گندگی ہے, ہماری نظر میں تو یہ کھاد کی مانند ہے. ہم کیا کرتے ہیں کہ اس کو مختلف کھیتوں کے اندر ڈال دیتے ہیں, زمین میں ملا دیتے ہیں, پھر جب بیج ڈالتے ہیں پانی دیتے ہیں تو یہ اس کو کھاد کا کام دیتی ہے, اس کھیت کی جو ہے نا وہ فصل وہ اچھی ہو جاتی ہے. تو اس وقت تو خیر چھوٹے سے بات سمجھ آئی یا نہ آئی, لیکن اب کبھی سوچتے ہیں حیران ہوتے ہیں کہ انسان جس کو ہم گوبر کہتے ہیں, گندگی کہتے ہیں, نجاست کہتے ہیں, اس گندگی اور نجاست کو جب کسی کھیت میں رکھا گیا تو اس نے اس کھیت کے فصل کو فائدہ پہنچا دیا. تو انسان ہو کر اگر اپنے ساتھی کو فائدہ نہیں پہنچا سکتا تو گوبر اور گند سے بھی گیا گزرا. اللہ رب العزت سے دعا ہے کہ وہ ہمیں اچھے اخلاق کی زندگی گزارنے کی توفیق نصیب فرما دے. تو آخر دعوانا ان الحمد للہ رب العالمین. تھوڑی دیر کے لیے مراقبہ کر لیجیے.